नमस्कार। कार्यक्रम देश परदेशमा साथी सृजना न्युरेसँगै प्रेम क्षेत्रको तपाईँलाई स्वागत छ। कार्यक्रम देश परदेश उज्यालो रेडियो नेटवर्कको सहयोगमा विजयएफएम 101.6 उत्पादन गर्दछ। यो कार्यक्रम सुने जितिन्छ विजयएफएम 101.6 इन्टरनेट अनलाइनको www.vijayfm.org.np हरेक हप्ताको बिहिबार बिहान 8:30 9 सुन्न र डाउनलोड पनि गर्न सक्नुहुन्छ।
त्यस्तै यो कार्यक्रम तपाईँ रेडियो कावासोती 102.6 सामुदायिक रेडियो परासी 90.2 रेडियो मध्यबिन्दु एफएम 101 सामर्थ्य एफएम 92.1 र सामुदायिक रेडियो सुनोल 90.7 पनि सुन्न सक्नुहुनेछ। अनि विजय एफएम 101.6 मङ्गलबार बिहान 8 पुनः प्रसारण सुन्न सक्नुहुनेछ।
आजको देश परदेश कार्यक्रम गाउँमै बसेर पनि विदेशमा भन्दा धेरै कमाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छ। यसका लागि आज हामी तपाईँलाई तनहुँको एम्पा फाटमा लगेर एकजोडी जाँगरिला दम्पतिलाई भेटाउनेछौँ।
एउटा गाई पालेर र तरकारी फलाएर श्रीमती बिमलाले विदेशमा काम गर्ने श्रीमानको तुलनामा बढी पैसा कमाएपछि बिमलाका श्रीमान रमेश ढकालले देशमा फर्केर गाई पाल्न थाल्नुभयो। अहिले यो परिवारसित गोठमा गाई छन्। बारीमा मल छ र हरेक महिना 40,000 रुपियाँ भन्दा बढी नगद हात लाग्छ। यी कुरा सुन्नुभन्दा अगाडि रेडियो कार्यक्रम देश परदेश सुरु गरौँ हप्ताभरिका वैदेशिक रोजगार गतिविधिबाट। गतिविधि प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी श्रीधर उपाध्याय।
काठमाडौँमा बसेर काम गर्ने म्यान पावर कम्पनीहरूलाई भन्दा गाउँमा बसेर काम गर्ने एजेन्टलाई बढी चुनौती रहेको एजेन्टहरूले बताएका छन्। कावासोतीमा एजेन्टसँग गरिएको एक दिने अभिमुखीकरणमा सहभागी एजेन्टहरूले सानो समस्या आए पनि कामदारका परिवार घरमा नै आएर गुनासो गर्ने भएकाले पनि आफूहरूले नबुझी वैदेशिक रोजगारीमा पठाउन नहुने बताएका छन्। हिमालयन सामुदायिक विकास मञ्च र सामी हेल्बिटासको साझेदारीमा सञ्चालित सामी परियोजनाको आयोजनामा भएको अभिमुखीकरणमा सहभागी एजेन्टहरूले आवश्यक सूचना नपाउँदा र म्यान पावर कम्पनीले गर्ने गल्तीमा पनि आफूहरूलाई नै जिम्मेवार गराइने हुँदा बढी समस्या भएको बताएका हुन्। उनीहरूले यस्तो अभिमुखीकरणले काम गर्दा अप्ठ्यारोमा पर्नबाट जोगाउने भन्दै आउँदा दिनमा चनाखो भएर सूचना केन्द्रसँग मिलेर काम गर्ने बताएका छन्। अभिमुखीकरणमा 15 एजेन्ट सहभागी रहेका थिए। गैर आवासीय नेपाली संघ एनआरएनले नेपालको लगानी प्रवर्धनका लागि 10 अर्ब रुपियाँको लगानी कोष स्थापना गर्ने भएको छ। एनआरएन र नेपाल आर्थिक पत्रकार समाज सेजन बीच भएको छलफलका क्रममा संघका अध्यक्ष भवन भट्टले भौतिक पूर्वाधारको विकास र लगानी प्रवर्धनका लागि कोष स्थापना र परिचालन गर्न लागि जानकारी दिनुभएको छ। कोषको स्थापनाका लागि सरकारका निकायसँग छलफल जारी रहेको उल्लेख गर्दै अध्यक्ष भट्टले अब कुरा होइन काम गर्ने समय आएको बताउनु भएको छ। एनआरएनले गोर्खा भूकम्पबाट क्षति ग्रस्त लापराक नमुना वस्तु निर्माण गरिरहेको छ। कुल 327 घरको पुनः निर्माणको काम अगाडि बढेको जानकारी दिइएको थियो। नेपाल एयरलाइन्सले दुबईमा नयाँ कार्यालय स्थापना गरेर सेवा सुरु गरेको छ। सन् 2016 अगस्त 18 पुनः सेवा सुचारू गरेको नेपाल एयरलाइन्सले कार्यालय नै खोलेर सेवा सुरु गरेको हो। 4 नेपालबाट युएई सिधा उडान भर्न सुरु गरेको झण्डै 15 दुबईमा कार्यालय खोलेर एयरलाइन्सले बजार विस्तार गरेको हो। एयरलाइन्सले आइतबार सोमबार बुधबार र शुक्रबार गरी सातामा 4 उडान भर्दै आएको छ।
सुन्नुभयो हप्ताभरिका वैदेशिक रोजगार गतिविधि। अब चाहिँ लागौँ कार्यक्रमको मुख्य विषयवस्तुतर्फ। याम्पा फाँट तनहुँको बन्दीपुर नगरपालिकामा पर्छ। पृथ्वी राजमार्ग अन्तर्गत याम्पा फाँटको मूल सडकबाट उत्तरतिरको ढिस्को हेर्दा बस्ती छ जस्तो लाग्दैन। हरियाली जङ्गल मात्रै देखिन्छ। तर झन्डै 10 जति हिँडेपछि रहरलाग्दो बस्ती याम्पा फाँट पुगिन्छ। बस्तीका बारीमा सागसब्जी रोपिएका छन्। घरै पिच्छे वस्तु भाउ पालिएका छन्। त्यही बस्तीमा छ रमेश र बिमला ढकालको घर गोठ।
गोठमा 35 गाई छन्। तीमध्ये आधा जति दुहुना हुन्। दिउँसो एकैछिन आराम गर्न घर गएका बेला हामी रमेश र बिमलाको गाई गोठ पुगेका थियौँ। नयाँ मानिसको हुल पुगेपछि दुवैजना गोठमा आए। गोठमा उभिएरै बात गर्न थालेका रमेश र बिमलासित माझ जस्तो गरी राखिएको परालको थुप्रोमा बसेर उज्यालाका साथी गोपाल गुराँगाईले कुराकानी गर्नुभएको छ।
मेरो नाम चाहिँ रमेश ढकाल, अनि म चाहिँ 59 साल 60 सालमा गएँ, साउदी गएँ। साउदी गएपछि त्यो बेलामा त अब पैसा पनि एकदमै थोरै थियो, अब थोरै भए पनि अब लागत चाहिँ फेरि एकदमै बढी थियो, 90,000 तिरेर गएको त्यही बेलामा पनि। अनि अब त्यहाँ चाहिँ जाँदाखेरि अब 12 घन्टा ड्युटी, अचम्मै दुःख। अब तपाईँको कुनै कुनै दिनमा त खाना लिएर गएर प्लास्टिकमा लगेर राख्नुपर्ने साइडमा झुन्नाएर, कतिचोटि त कागले खाइदियो, कागले खाए पनि आफूलाई 12 बजेपछि भोक लागेको त्यही पनि खानु पर्यो, त्यस्तो चाहिँ अवस्थामाबाट झेलेर 18 महिना बसेँ।
विदेश जाँदाखेरि त्यस्तो सोध्नु
भएको थियो?
पैसा त
सर मैले त अब सबैले त्यही भन्थ्यो विदेश जाँदा, अब यहाँ त तपाईँको सपिङ गर्दा पनि अब विदेश जान लागेको मान्छे चाहिँ 500 सामानलाई 700 हाले नि मतलब भएको थिएन त्यो बेला त हेर्नु, गसी थाहा पाइयो। अब त्यहाँ गसी बल्ल चाहिँ यथार्थमा आइयो, र अब कतिको राम्रो पनि भएको छ, विदेश जाँदैमा नराम्रो भन्ने त होइन, तर के भने गयो भने पनि अब लेबरमा केही पनि नबुझिकन जाँदाखेरि त्यस्तो हुँदो रहेछ भन्ने कुरो चाहिँ थाहा पाएँ।
18 महिना बस्नु
पहिलोचोटि 18 महिना बसियो, र अनि दोस्रोचोटि म चाहिँ आएर फेरि यहाँ बसेर एउटा गाई लिएर आएँ। एउटा गाई लिएर आएपछि अब एउटा गाई त उसैले धान्छ, श्रीमतीले धान्छ भन्ने सोचले।
कुन सालको कुरो हो
यो? तपाईँको 63 सालमा म चाहिँ फर्किएपछि अब फेरि यहीँ नै बसेँ। एक वर्ष त्यतिकै फाल्टु बस्यो, के गर्ने राम्रो ठाउँ पाए जाने भन्दा भन्दै बित्दो रहेछ 1-1.5 वर्ष त। अनि त्यसपछि अब अनि एकजना यहीँ हाम्रै गाउँमा एकजना साथी हुनुहुन्थ्यो, उहाँले लो राम्रो छ, अब कस्तो भने जाँदाखेरि चाहिँ एउटा पेसामा जानुपर्ने रहेछ, जस्तो अब प्लम्बिङ लेखेर गएको, अब तपाईँको लेबर यहीँबाट लेबर हेल्पर हेल्पर भनेर गएको चाहिँ तपाईँको लेबरै रहेछ, पैसा थोरै आउँदो रहेछ, यहीँबाट चाहिँ ट्रेड छुट्टाएर गएको चाहिँ अलिकति पैसा बढी आउँदो रहेछ। अनि त्यो मलाई त्यो साउदी गएपछि त्यो बुझाएर
दोस्रोचोटि जाँदाखेरि
अब मैले चाहिँ गएको चाहिँ इस्का फोल्डिङ भन्नेमा, इस्का फोल्डिङ भन्ने मलाई थाहा नै थिएन, अब तै पनि अब त्यहाँ गएपछि लेबरै गर्ने रहेछ, उही जाँदाखेरि चाहिँ 200-300 फरक पर्दो रहेछ। अनि त्यही भएर त साथीले यसरी जाऊँ भन्नु, ल ठिकै छ भनेर गइयो। अनि अब चाहिँ
दोस्रोचोटि जाँदा चाहिँ कति वर्ष बस्नुभयो?
दोस्रोचोटि जाँदाखेरि 21 महिना बसेँ।
साउदीमै जानुभयो?
होइन, साउदी होइन, दुबई
जानुभयो। अनि एकचोटि 18 महिना, अर्कोचोटि 12 महिना,
21 महिना
21 महिना 18 र 21 गरेर जम्मा झन्डै 35 होइन, ए होइन 40 महिनै जस्तो, 2.5 वर्ष जस्तो, 3.5 वर्षै जस्तो बस्नुभयो।
बसेँ
3.5 वर्ष बस्दा कति पैसा चाहिँ कमाएर आउनुभयो?
3.5 वर्ष बस्दा त्यही हो, अब पैसा त कमिएन सर, के कमिन्थ्यो, साउदीमा त फर्केर आएर ऋण तिरे हो, घरमै आएर काम गरेर, अनि दुबईको सन ऋण सिन तिरियो, र दुबईमा चाहिँ कस्तो देश रहेछ भने त्यहाँको चाहिँ सबै कुरो फेसिलिटी के, तपाईँको त्यहाँको पैसा उत्पादन लेबरले गर्यो भने कमसेकम त्यहीँ नै खर्च गरोस् भने त्यहाँको सरकारको मान्यता भए जस्तो लाग्यो, जे खोजे नि पाउने, तपाईँको खानादेखि लिएर रहन सहन तपाईँको हाईफाई सबै पाउने, साउदीमा त्यस्तो हुन्थेन, अनि दुबईमा त्यो भएर पनि पैसा धेरै नबचाउने नेपालीले मुख्य कारण त रहेछ। सको अब त्यतातिर हल्लियो, अब एउटा मेरो एकजना साथी थियो चितवनको, 17 वर्ष भयो, एक छोरी पेटा हुँदा गएको मान्छे, 16 वर्षसम्म उसले 16 वर्ष छोरीले चाहिँ एसएलसी दिएर इन्टर पढ्न थालिसक्यो, ऊ फर्किएको थिएन। अनि मलाई चाहिँ कस्तो लाग्यो भने एउटा गाई मैले यहाँ पालिदिएर गएको थिएँ, एउटा यहाँ किनेर गएको थिएँ, अनि त्यहाँदेखि उसलाई मैले सोध्थेँ फोनहरू कति बुझिस् त अब दुधको पैसा भन्दा यति भन्ने, मैले भन्दा एउटा गाईको दुधको बढी पैसा बुझेँ जस्तो लाएर, अब म यहाँ बस्दिनँ, दुबई बस्दिनँ, उहीँ जान्छु, अलिकति अब जग्गा जमिन पनि अलिअलि थियो, अब उहीँ जान्छु भन्ने हिसाबले अनि फर्केको म।
ल अब एकछिन पछाडि फेरि उ गरौँ ल बहिनी, अलिक अगाडि सर्नु न, कुरा
ननिदाउनु
नि त एकछिन। उहाँ अब एकचोटि 18 महिना बस्नुभयो, 18 महिना विदेश जान चाहिँ किन जान मन गर्नुभयो, तपाईँले किन छोडिदिनु भयो विदेश जाओस् भन्ने त
अलिअलि, अब सबैले अलिअलि पैसा बोकेरै आए, जानेले त्यो ल्याएर केही गरौँला भनेर नि त, सुरुमा त चाहियो नि लगानी, त्यही लगानीको लागि पठाएको
हो। ल्याउनु भयो?
कता ल्याउने, यहीँ तरकारी बेच्ने अनेक गरेर तिरेको नि।
उहाँले कमाएर पठाउनु सक्नु भएन उताबाट?
सक्नु भएन, अब मोटा र भुँडे मात्रै लिएर आउनु भयो, भुँडी चाहिँ ठुलो बनाएर आउनु भयो, के हेर्ने त्यही हो, जति कमाउनु भयो भुँडीमा खानु भयो आउनु भयो।
अनि गाई किनिदिए भन्नुभयो नि?
हजुर सुरुमै नजाँदै ल्याउनु भयो एउटा गाई, एउटा भैँसी पनि थियो, एउटा गाई पनि थियो। अनि त्यसपछि दुबईबाट फर्केर आएपछि अनि त्यसपछि दुईवटा तिनवटा जहाँ जहाँ पाइन्छ बोटाल्दै गएर धेरै भएका हुन्।
दुबईबाट फर्केपछि त उहाँ फेरि नफर्किने गरेरै आउनु भयो नि?
अँ, नफर्किने, अब चाहिँ नपठाउने भनेर। अनि अब गाई
दोस्रो चोटि चाहिँ किन जान दिनुभयो त फेरि तपाईँले?
अब साउदीमा
पैसा नल्याएपछि त
यस्तो नि त, सुरुमा लगानी नभइकन अरूले पनि त हेर्दैनन्, कसैले दिँदैन, नभए भए त दिने हो, तिर्छ अन्यलाई दिने हो, तिर्दैनन् होला कसले दिन्छ? अब हामी पनि अब अलि उमेर भर्खर भर्खरै बा खाइदिन्छन् भन्ने हुन्छ अरूलाई पनि, अनि अलिअलि फेरि जाँदा हुन्छ कि भनेर पठाएको हो।
अनि त्यो बिचमा तपाईँको चाहिँ कसरी चल्यो त जिन्दगी? उहाँ त बाहिरै हुनुहुन्थ्यो।
होइन, अब म घरमा, अब यो ठाउँमा त तरकारी टन्न हुने है, अनि अब दुध बेच्ने यताउति गरेर भयो नि, गर्न सके त छ नि त यो ठाउँमा पैसा, त तरकारी टन्न हुन्छ। अब अहिले पनि हाम्रो गाई मात्रै होइन, तरकारी टन्न लगाखाम, काँक्रो जमाखाम, काउली लगाखाम, 50,000 त यो लटमा काउली बेचिसक्यो।
अनि यो गाई पाल्ने बुद्धि चाहिँ उहाँको कि तपाईँको पहिले चाहिँ?
होइन, दुइटैको, यहाँ गाउँमा यसो एक दुईजनाले पाले देखेर पाले हो हुँदो रहेछ भनेर, अनि दुइटैको हो गाई पाल्नमा।
होइन, गाई त पहिलेदेखि नै पाल्थे मान्छेले, होइन,
लोकल
बाहेक अर्को विकासै पाल्ने चाहिँ नि,
मोलको लागि पाल्ने हो, अब यो त दुधको लागि हो नि त, टन्न दुध बेच्नलाई मजै हुन्छ नि। अब अहिले 150 लिटर दिनको दुध बेचिन्छ।
अब चाहिँ गाईको कुरा आउँ है त, गाई चाहिँ कतिवटा छन् अहिले तपाईँको? नाम के भन्नुभयो बहिनी?
मेरो बिमला ढकाल।
बिमला ढकाल,
हजुर।
केटाकेटी कति छन् तपाईँहरूको?
दुईटा छोरी।
दुईटा छोरी,
हजुर।
भाग्यमानी हुनुहुन्छ।
ए, छोरी छोरी छन् दुईटा, एउटा अहिले एसएलसी दिने हो, होस्टेलमा छ, सानी छोरी बल्ल एकमा, 9 वर्षको फरक त नि। अब गाई पाल्नु पर्यो, अनि त्यो छोरछोरी त अब सानो बालखा, कान्छी छोरी त झन् गाई दुँदाखेरि सँगसँगै 6 महिनाबाट थुनमै, गाईको थुनमै दुध दुन जान्थे, त्यसो गरेर दुन पर्ने, हेरिदिने मान्छे भएन, दुईजना मात्रै, गाह्रो भयो नि।
अघि उहाँले भनिहाल्नु भयो होइन, उहाँले चाहिँ यहाँ आएर बल्ल बल्ल ऋण तिर्नु भयो, तपाईँले पनि यहाँ थपेर ऋण तिर्नु पर्यो भनेर भन्नुभयो। उहाँले भन्दा बढी तपाईँले कमाउनु भएको छ, कसरी कसरी कमाउनु भयो र अनि उहाँलाई चाहिँ उहाँ रहरले बस्नुभयो कि तपाईँले अलिक नजानु?
मैले चालै नपाएँ, उहाँ चाहिँ आउनु भएछ, उहाँ दाइको घर छ काठमाडौँमा, गाली गर्छ भनेर आएर काठमाडौँ झरेपछि अनि फोन गर्नुभएको। अब ऋणै नतिरी आउन दिनु भयो, मार्नु परिहाल्यो नि, अर्काले साहुले मार्दैनन्, विदेश गएको मान्छे फर्केर आएर पैसै नलिँदा के भन्छन्? तपाईँ आफै बुझ्दैन,
म चाहिँ फर्किन्छ अनि दुबईबाट फर्किन्छ नि, उसलाई थाहा नै थिएन। म चाहिँ एकैचोटि काठमाडौँ झरेपछि अनि दाईको घर छ, दाईको घरमा गएपछि उसलाई चाहिँ फोन गरेँ, ल म त अब फर्किएँ, अब नेपालमै केही गर्नु पर्यो, अब म चाहिँ यहाँ चाहिँ गर्न सकिनँ भनेर, अब गर्न सकिनँ भन्दा पनि त्यहाँ चाहिँ भविष्य नै देखिएन, एउटा आधारै भएन क्या। तपाईँको चाहिँ 5 वर्ष 10 वर्ष बसौँला, 50 लाखै कमाउँला, 1 करोडै कमाउँला, त्यो करोड भनेको ल्याएर यत्तिको गाईको व्यवस्था गर्नु पनि करोड लाग्छ क्या अहिले, भनेपछि पैसा त
अहिले कतिवटा गाई छ नि?
अहिले तपाईँको सानो ठुला गरेर 35 वटा छन्।
बाछा कति?
बाछा त अब सरकारले खासै अब कृषिलाई ध्यान दिए होइन, अब बाछा त अब सो त अब अलिअलि दुध दिने, जसले पनि मै हुँ भन्नेले नि अब मारेकै छन्, मर्छ नै।
बाछीको कुरा,
बाछी चाहिँ हुर्काइन्छ, बाछी चाहिँ छ।
कतिवटा बाछी?
7-8 वटा बाछी छन्।
कतिवटा गाईले चाहिँ दुध दिन्छन्, कतिले चाहिँ दिँदैन? 35 वटा मध्ये
17-18 वटा दुनु छन् है, त्यसमा पनि कोही ब्याउनी हुन्छ, अनि त्यसपछि 1.5-2 महिना बाँकी भएपछि थकाउने हो है, अहिले थाकेका पनि छन्, कोराली ब्याउने पनि छन्, कोही बाली जाने बेला भएका पनि छन्, 5-6 वटा सानो छन्, अनि त्यसपछि अहिले भन्नुपर्दाखेरि 17-18 वटा छन् दुना, तिनीहरू फेरि ब्याउने पनि हुन् के।
अब 35 वटा गाई छ, कतिले दुध दिन्छ, कति लिटर? 125 लिटर भन्दा
दिनको 150 लिटर
बेचिन्छ, माथि नै हुन्छ।
कोही ब्याउनी छन् होइन, कोही अब यो फागुनमा, चैतमा, वैशाखमा ब्याउनी छन्, त्यो 18 वटा मध्ये नि ब्याउनी छन् क्या, सबै त्यो चाहिँ अब ब्याउनी भइरहन्छ, दुध दिइरहन्छ, 1.5 महिना बढीमा 2 महिना आफैले थकाउने हो, अनि त्यसपछि एउटा भैँसी छ घरमा दुध खाने त्यो चाहिँ, अनि त्यसपछि गएर 8-9 वटा बाख्रा छन्।
बिचमा एउटा क्वाक्क सोध्नु मन लाग्यो, गाईको दुध चाहिँ बेच्ने, भैँसीको चाहिँ खाने भन्नु नि, के मिठो हुन्छ भैँसी?
भैँसीको दुध धेरै मिठो हुन्छ नि, एकदम घिउ लाग्छ भैँसीको घरमा, तरको च्याट्टा घिउ बनायो, सधैँ घिउ भात खायो, गाई पाल्ने त्यही त हो नि, खाने दुध खाने घिउ खाने अर्थ के हार्ने, गाईको दुध बेच्न ल भैँसी दुध खायो, भैँसीको बढी मिठो हुन्छ नि त।
गाईको त यस्तो हो, स्वस्थवर्धक त गाईकै हुन्छ, मान्छेले नबुझेर किन भन्दाखेरि भैँसीबाट जन्मेको बच्चालाई पाडा अथवा पाडीलाई तपाईँको दुध खुवाउन 5 दिन लाग्छ भने गाईबाट जन्मेको बाछापाछि जन्मेकै बेलादेखि कहाँ छ मेरो चाहिँ दुध हानी भाँडो भने खोज्दै चाहिँ हेर्छ त्यति टाठा हुन्छन् तिनीहरू गाईको बाछापाछि चाहिँ त्यति चाहिँ टाठा हुन्छन्। उयो हामीले त अब मिठोको लागि जिब्रो स्वादको लागि मात्रै हो तर स्वास्थ्यवर्धक चाहिँ गाईकै जस्तो लाग्छ क्या।
ढकालजीले कुरो गरिहाल्नु भयो गाई चाहिँ एकदम बाठा हुन्छन् र सबै कुरो थाहा पाइसक्नु हेर्दैखेरि कति बाठो कति लाठो पनि थाहा हुन्छ कि
होइन त्यो त अब अब हेर्दैमा तपाईँको उत्तिनखेरै टाठा हुने उत्तिनखेरै अब तपाईँको दुध खुवाउन पाडा पाडीलाई तपाईँको 3 जनालाई चाहिँ 4 दिन लाग्छ तर गाईको बाछापाछीलाई लाग्दैन आफै खोज्दै
अचम्मै टाठो भन्नु नि के अचम्मै टाठो किन तपाईँलाई त्यस्तो लाग्यो
होइन अब जन्मिने बित्तिकै उसलाई चुसाउन पर्दैन क्यार्नु पर्दैन आमा खोज्दै गर उसले दुध खान सक्छ अब भैँसीले त्यस्तो हुँदैन नि भैँसीलाई औँलो चुसायो कसरी खान्छ भन्नु यताबाट धकालो उताबाट धकालो त्यो गर्नै पर्दैन गाईको लागि त
होइन। अब तपाईँहरूले यति धेरै गाई पाल्नु भएको छ अहिले त 25 वटा भन्दा बढी 35 वटा भन्दा बढी गाई छन् होइन यो 35 वटा बनाउन चाहिँ कति वर्ष ला
यो 35 वटा भन्दा राम्रोसँग पाल्न थालेको 66 सालबाट हो एउटा गाई त 64 सालमै थियो
66 भनेपछि 8 वर्ष भयो
भयो 8 वर्ष पुरा भयो अनि आफैले हुर्काएका बाछीहरू छन् धेरै जस्तो अहिले त कोरली तिनीहरूले पाएकोलाई दुध खुवाउने हुर्काउने गरेर धेरै आफ्ना छन्
तर मलाई लाग्छ अझ म चाहिँ के विदेश गएर मलाई धेरै नै हानि भएछ किन भन्दाखेरि मेरो चाहिँ क्या 3 वर्ष 4 वर्ष त मेरो त्यसै चाहिँ क्या गुमो तपाईँको त्योभन्दा पहिले मैले थाल्न पर्ने रहेछ अब त्यति बेरामा अब गाई पाल्नेलाई तपाईँको उस्तै पर्यो भने छोरी पनि दिन्थेनन् अब गोबर फाल्ने मान्छेलाई कसले दिन्छ छोरी अब त्यस्तो थियो जमाना अब गोबर भनेपछि सबै मान्छे भाग थिए अब पछि आएर अब यो त
एउटा रमाइलो कुरो सुन्नुहरू गाई पालिराख्यो भने तपाईँ बिहे गर्नुहुन्थ्यो
कता बिहा गर्ने यस्तो गोबर खाने मान्छे छन् कसरी गर्छ
100% गर्थेन
गर्दिन्थे अहिले त फेरि मलाई जति गाईमा रस होला नि छैन मैले त म माइत पनि जान्न सितिमिति यही गाईको धन्दा गर बाख्राको गर भैँसीको गर यता गयो तरकारी फेरि रमितै राम्रो हुन्छ हाम्रो है अनि तरकारी हेरौँ यसै चित्त बुझ्छ कहीँ जाने फोन गरेन गाली गर्छन् हेरौँ मैले कसैलाई फोन गरेँ मेसै पाउँदिनँ
गाई पालेको यति भयो होइन आम्दानी चाहिँ कति हुँदो रहेछ दिनको अथवा महिनाको हिसाबले भन्दाखेरि फाइदा चाहिँ छ कि छैन
फाइदा थोरै मात्रामा छ धेरै छैन हेर्नु यो गाई पाले अनुसार फाइदा थोरै छ अब मोल बिक्री हुन यो ठाउँमा जसको नि गाई कसले लानिलो भन्नु यो गोबरहरू यो मोलहरू बिक्री हुने भए हुन्थ्यो यो पनि छैन पराल महँगो दाना चोकर महँगो अब मान्छे राख्नु पर्यो एउटा बाजे हुनुभएको एउटा काम गर्ने घाँस काट्ने मान्छे नि छ आउँदा त मजै हुन्छ हेर्नु खर्च गर्दाखेरि चाहिँ धेरै जान्छ लगान धेरै हुन्छ गाईलाई
अब जस्तो तपाईँको अलिकति यो गाईमा कृषि प्रधान देश भन्ने है तर सरकार जस्तो गैर जिम्मेवारी भएर एकदमै जसरी उसले नारा चाहिँ के ल्याउँछ नि त्यो नारा अनुसारको उसले कहिल्यै पनि काम गरेको छैन उसलाई सरकारहरू यहीँबाट यहीँका व्यक्ति होइन किसानकै छोरछोरी गा हुन् तर उनीहरूलाई थाहा छैन कि यो चाहिँ किसान गरेरै यसमा राम्रो आधुनिकरण र यान्त्रिकरण गरेपछि ऊ हुन्छ भन्ने कुरो उनीहरूले त्यो पदमा गसि बोल्दा रहेछन् कि सबभन्दा के हो भने उनीहरूले सोच्छन् गाईमा तपाईँको निर्वाह गर्न एकदमै गाह्रो छ यतिखेरको अवस्थामा किन भन्दाखेरि तपाईँको 2 लिटर दुध लिटरमा 2 रुपियाँ दुध 2 रुपियाँ बढाउने साथ तपाईँको चोकरले 100 रुपियाँ बढाइदिन्छ तपाईँको कतिसम्म सरकार गैर जिम्मेवारी छ हाम्रो हामीले यति दुःख गरेर उत्पादन गरेको दुधको मूल्य उसले निर्धारण गर्छ तर त्यसैलाई खुवाउने कच्चा पदार्थको किन चाहिँ उसले निर्धारण गर्न सक्दैन एउटा व्यापारीको हातमा सुम्पिरहेको तपाईँको दाना होस् चोकर होस् पराल होस् केही तपाईँको त्यसमा पनि सरकारी नियम हुनु पऱ्यो नि त तपाईँको हामीले उत्पादन गरेको दुधमा चाहिँ उसले ल आज चाहिँ रुपियाँ घटो आज रुपियाँ बढो भनेर भन्न सक्नेले त्यसलाई खुवाउनको लागि जुन चाहिँ कच्चा पदार्थ चाहिन्छ त्यसमा पनि सरकारको नियन्त्रण हुनुपर्छ जस्तो लाग्छ क्या त्यही भएर पनि गाईमा खासै नफस्टा जस्तो लाग्छ
कति हुँदो रहेछ पैसा चाहिँ कति हुन्छ महिनामा कति आम्दानी हुन्छ खर्च कति हुन्छ
यो कति त्यही हाम्रो यति गाईबाट राम्रो छ हामीलाई बस्ने भनेको 40,000 देखि 50,000 भनौँ न
महिनाको ल अब अर्को एउटा कुरो गर्नु पर्यो विदेश बसेर आए मान्छे अब विदेशमा थुप्रो नेपालीहरू काम गरिराखेका छन्
हजुर
तपाईँलाई चाहिँ कस्तो लाग्छ, विदेशमा काम गर्नु ठिक हो कि नेपालमा फर्केर काम गर्नु?
यो त चाहिँ के हेर्नु, नजानेर हो। पैसो भन्ने कुरो नेपालकै हावामा छ, यति हो चाहिँ टिप्न सक्नु पर्छ।
हावामा छ कि पानीमा?
हावामा छ, हावामा चाहिँ क्या उडिरहेको छ, जसले समाउन सक्छन्। यहाँ चाहिँ कस्तो भयो भने तपाईँको पैसा कमाउन पनि दुई नम्बरी भयो क्या। जस्तो ठेका पट्टा लिनेले छेन्डमै तपाईँको चाहिँ दुई वर्षमै करोडको घर उभ्याइदिया हुन्छ।
होइन होइन, त्यो हावामा टिप्ने कुरो भयो। अब विदेशमा काम गरिराखेकाहरूले हावाबाट कसरी टिप्न सक्छन्?
नेपालमा धेरै सम्भावना छन् नि। तपाईँको नेपाल भनेको, नेपालमा आएर तपाईँले एउटा गाई पाल्नुहोस्, उहाँ गएर एउटा नेपालीले एभरेज कमाउने भनेको चाहिँ 30,000। हेर्नुहोस्, तपाईँले राम्रो गाई, तपाईँको राम्रो गाई भनेको मतलब धेरै गफलाउनु हुन्न, 15 लिटर दिने दिनमा, 15 लिटर दिने गाई पाल्नुभयो भने तपाईँले महिनामा 10-15 हजार कमाउनुहुन्छ।
सबै खर्च कटाएर,
सबै चाहिँ खर्च कटाएर,
घरैमा बसेर,
घरैमा बसेर।
अनि तपाईँ चाहिँ के भन्नुहुन्छ नि, अब श्रीमानलाई झन्डै 3-3.5 वर्ष विदेश बसेर,
अब नजाने नै भनेर बस्नु भयो, अब नजाने दुईजना हुनुपर्छ होइन, गाई पाल्दा एउटा बिरामी होला केही होला, यत्रो त्यतिकै यो त अहिले गरौँ भनेर भएन नि त, पसल गरे जस्तो भएन नि त, सटर लगाइदिउँ सन्चो भादिन खोलौँ भनेर भएन, यसलाई त बिहान बेलुका दिउँसो सबै ताल मिलाएर खुवाउनु पर्यो नि।
विदेशमा कमाइ हुँदो रहेछ कि यहीँ हुँदो रहेछ?
यहीँ भइरहेछ, मलाई भगवान्ले यहीँ दिनुभएको, यसै पठाइदिनु भयो विदेशबाट, यहीँ ठिक छ मेरो लागि।
तर मान्छेले सोध्छ क्या, चाउचो बिस्कुट बनाए जस्तो फ्याक्ट्री होइन कि, गाई त चाहिँ जीव हो क्या, एउटा जीवित जीव हो, सास फेर्छ, उसलाई चाहिने जति हामी जस्तै हो, उसलाई टाउको दुख्न सक्छ, पेट दुख्न सक्छ, उसलाई राम्रो स्याहार पुगेन, राम्रो ऊ भएन भने तपाईँको गाईको यतिसम्म कि तपाईँ बस्दाखेरि अप्ठ्यारो भयो भने भोलिपल्ट 1 लिटर दुध गर्छ।
त्यो सबै कुरो त तपाईँहरूले थाहा पाउनु भयो,
गाई भनेको त्यस्तो चिज हो,
गर्दा गर्दै थाहा पाउनु भयो कि
गर्दा गर्दै त, अनि गर्दा गर्दै हो त, गर्दा गर्दै हो,
यहीँ बसेर हामीसँग धेरै जसो औषधि पनि छ, सलिन पानीहरूदेखि लिएर सबै छ कि, हामीसँग घरमा राखेको छ, यहाँ गोठमा बिग्रिन्छ होइन, धेरै
होइन, एउटा कुनै ऊ चाहिँ क्या कुनै सिप लिएर गयो होला होइन, कुनै सिप लिएर गयो भने राम्रो हुनसक्छ, तर यत्तिकै हेल्पर भनेर हावै हावाको तालमा बुझ्दै नबुझी जानु चाहिँ मूर्खतै हो। ऊ खाइलाई चाहिँ टुप्पीहरूलाई हो, र चाहिँ 15 वर्षपछि फर्के पनि त्यही हो, खाइलाई टुप्पीहरूलाई विदेश गएको लेबरमा गयो, तपाईँको एउटा सिप नगरिकन एउटा उकेन पैसा कमाउन जान्छु भनेर सपना बोक्नु, यो चाहिँ भनेको सपनै हो।
ल धन्यवाद ढकालजी, खुब रमाइलो कुरो गर्नुहुन्छ बहिनी, धन्यवाद।
हजुर हजुर।
कार्यक्रम देश परदेशमा यतिन्जेल हामीले सुन्यौं गाउँमै बसेर गरी खाने एकजोडी जाँगरिला दम्पतिको सङ्घर्ष र सफलताका कुरामा केन्द्रित रहेर गरिएको कुराकानी। यो कुराकानी सँगै हामी कार्यक्रम देश परदेशको अन्त्यतिर आइसकेका छौँ। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? सुझाव र सल्लाहका लागि 0785014003 फोन गर्न सक्नुहुनेछ।
तपाईँ वैदेशिक रोजगारीबारे सूचना लिन चाहनुहुन्छ भने कावासोती 3 जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785403011 र परासीमा पनि जिल्ला प्रशासन कार्यालयसँगै जोडिएको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रको फोन नम्बर 0785203011 सम्पर्क गर्न सक्नुहुन्छ।
आजका लागि कार्यक्रम देश परदेशको समय सकियो। कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँलाई धन्यवाद, र धन्यवाद प्रविधिका साथी राजेन्द्र श्रेष्ठलाई पनि। आजको कार्यक्रमबाट सृजना न्युरे र प्रेम छेत्री बिदा हुन्छौँ। नमस्कार।